FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, 102.7 MHz.
वीरेन्द्रनगरलाई व्यवस्थित नगर बनाउन बजार क्षेत्रमा नमस्ते घर दैलो अभियान सञ्चालन, फुटपाथमा व्यवसाय गर्न नपाइने,
सरकारले संघीय मन्त्रालयको संख्या 17 झार्यो, एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई,
निर्वाचनको मिति स्पष्ट रूपमा कानूनमै उल्लेख हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त यादवको भनाई, विद्युतीय निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड,
र विश्वकप छनौट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले नगद पुरस्कार सहित सम्मान गर्यो, प्रधानमन्त्री कप महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा।
हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश नम्बर 6 अस्थायी राजधानी सुर्खेतको केन्द्रका रूपमा रहेको वीरेन्द्रनगरलाई व्यवस्थित नगर बनाउन भन्दै वीरेन्द्रनगर नगरपालिका कार्यालयले नमस्ते घर दैलो अभियान कार्यक्रम सुरु गरेको छ। नगर क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्न र सरसफाईलाई नगर प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहन माई ढकाल सहितका जनप्रतिनिधि कर्मचारीले वीरेन्द्रनगर 6 बजारमा क्षेत्रमा घर दैलो गरेका हुन्। बजार क्षेत्रको मंगलगढ़ चोक, घण्टाघर, गणेश चोक, वीरेन्द्र चोक लगायतका क्षेत्रमा सड़कका आसपासमा क्षेत्रमा पसल गर्ने, सड़कमा सामान राख्नेहरूलाई भेटेर बजार व्यवस्थापन गर्नका लागि सहयोग गर्न आग्रह गरेको वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताउनु भएको छ। नगरपालिकाले आइतबारदेखि फुटपाथमा व्यवसाय गरिरहेका व्यापारीहरूलाई हटाउने बताएको छ। नगरपालिकाले बजारका घरहरूमा टिनका पाता नझुन्ड्याउन, सड़कमा निर्माण सामग्रीहरू नराख्न, जथाभावी पार्किङ नगर्न र सड़कमा व्यापार नगर्न पनि अनुरोध गरेको छ। यस्तै आज बिहान मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहित मन्त्री र सांसदहरूको समेतको सहभागितामा वीरेन्द्रनगर बजार क्षेत्र सरसफाई गरिने नगरपालिकाले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोध्य प्रसाद यादवले निर्वाचनको मिति स्पष्ट रूपमा कानूनमै उल्लेख हुनुपर्ने बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन कार्यालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको व्यवस्थापकीय जिम्मा आयोगलाई नै दिनुपर्ने बताउनुभयो।
निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी निर्वाचन आयोगले हुनुपर्छ। निर्वाचन आयोगलाई स्वतन्त्र, स्वच्छ, स्वायत्त अझै बढी बनाउनुपर्छ। वित्तीय दृष्टिकोणबाट, कानूनको दृष्टिकोणबाट निर्वाचन आयोगलाई स्ट्रेङथेन गर्नुपर्छ। निर्वाचनको मिति ज्यादै महत्वपूर्ण विषय हो। निर्वाचनको मिति घोषणा गर्ने अधिकार कानूनमै उल्लेख भएको हुनुपर्छ। कुनै पनि निकायलाई, संवैधानिक निकायको रूपमा निर्वाचन आयोग, नेपाल सरकार, कुनै निकायले नदिकन कानूनमै निर्वाचन आयोग ऐन छ, त्यसमा उल्लेख गरिएको हुनुपर्छ।
उहाँले राष्ट्रपतिको निर्वाचन भएको 7 दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिने भन्दै अब विद्युतीय निर्वाचन प्रणाली अपनाउनु पर्ने बताउनु भएको छ। प्रदेश नम्बर 6 सुर्खेतको अस्थायी मुकाम भएको भन्दै उहाँले यो निर्वाचन कार्यालय प्रदेश स्तरीय निर्वाचन कार्यालय बन्ने उल्लेख गर्नुभयो।
यो भवन त हामीले बनायौँ 6 प्रदेश। अब हाम्रो ONM जुन छ, अर्गनाइजेसनल म्यानेजमेन्टको एउटा स्ट्रक्चरमा हामी गइराखेका छौँ, प्रदेशको स्तरमा पनि गइराखेका छौँ। 7 प्रदेशमै हाम्रो प्रोभिन्सियल लेभलको इलेक्टोरल अफिसर सचिव स्तरको हुनेछ। हामी त्यो किसिमको संगठनात्मक संरचनामा गइराखेका छौँ। यो भवन निश्चित रूपमा भोलिको दिनमा हाम्रो प्रदेश स्तरीय निर्वाचन कार्यालयको रूपमा यो स्थापित हुन्छ, हामीले विश्वास लिएका छौँ।
प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले निर्वाचन कार्यालयको आफ्नै भवन हुनुले पनि आगामी दिनमा हुने निर्वाचनका कार्यक्रमलाई सम्पन्न गर्न सहज हुने बताउनुभयो। जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेल, सुर्खेत स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, क्षेत्रीय कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। 1,27,00,000 रुपियाँको लागतमा निर्वाचन कार्यालयको भवन निर्माण भएको हो। निर्वाचन कार्यालयको संस्थागत सुदृढीकरणमा अन्तर्गत उपत्यका नगर विकास समिति सुर्खेतले 4 कट्ठा 14 धुर जग्गा उपलब्ध गराएको हो।
लोकवार्ता विज्ञान अध्ययन अध्यापनको महत्व र औचित्य विषयक दुई दिने गोष्ठी हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। मध्यपश्चिम विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि लोक साहित्य र वार्ता विज्ञान विषयको अध्यापनको लागि विज्ञहरू मार्फत सल्लाह सुझाव अनुसार पाठ्यक्रम निर्माणको आधार तयार गर्न गोष्ठीको आयोजना गरिएको हो। मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डिन कार्यालय सुर्खेतको आयोजनामा भएको कार्यक्रममा विभिन्न भाषा साहित्य संस्कृति लगायतको विषयमा कार्य पत्रमा छलफल भएको छ। प्राध्यापक डाक्टर जीवेन्द्र देवगिरीले मध्यपश्चिममा बोलिने भाषा भाषिकाको अवस्था, प्राडा कुसुमाकर नेपानेले गुरुङ मगरका लोकगीत अध्ययन, प्राडा कपिल लामिछानेले नेपाली गाउँखाने कथाको अध्ययन परम्परा विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ। मध्यपश्चिम क्षेत्रको सङ्गीतको अवस्थामा विषयमा डाक्टर गोविन्द आचार्य र थारूको साहित्यको वर्तमान अवस्था र संरक्षण सम्वर्धनका लागि देखा परेका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो। यस्तै लोकवार्ता अध्ययन र यसको औचित्य विषयमा प्राडा चुनामणि बन्धुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। यसैबीच मैले प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई लोकवार्ता विषय के हो त भनी सोधेको छु।
लोकवार्ता भनेको लोकको ज्ञान हो र लोकको ज्ञान भनेको लोकमा जति पनि कुराहरू छन्, भाषाको माध्यमबाट हुने, व्यवहारको माध्यमबाट हुने र लोकले गर्ने जति पनि सिर्जना छन्, भौतिक अभौतिक सिर्जना, त्यो सबैको समष्टि चाहिँ लोकवार्ता हो।
लोकवार्ताभित्र के कस्ता विषयवस्तुहरू समेटिन्छन्?
सम्पूर्ण भाषाहरू, भाषामा भएका साहित्यहरू, लोक साहित्यका विभिन्न विधाहरू, अनि लोकले परम्परागत रूपमा गर्दै आएका आचार विचार विधि व्यवहार, लोकका जति पनि चाडपर्व र रीतिथिति छन् ती सबै पर्दछन् यसमा।
यसले भाषा संस्कृतिको विकासमा कस्तो भूमिका खेल्छ?
लोकवार्ता खास गरेर लोकमा भएका सम्पूर्ण भाषा र संस्कृतिका विभिन्न विधाहरूलाई जनाउँछ र यिनीहरूको विकास यदि गर्ने हो भने लोकवार्ताको जुन शास्त्र छ, जसलाई लोकवार्ता विज्ञान पनि भन्ने गरिन्छ कहिलेकाहीँ, त्यसले यिनीहरूको पहिचान, यिनीहरूको वर्गीकरण र यिनीहरूको विकासमा चाहिँ सहयोग पुग्छ।
लोकवार्ता विज्ञान अध्ययन अध्यापन विषयको महत्व के छ त?
आफ्नो पहिचानको संरक्षण र सम्वर्धनको लागि लोकवार्ताका कति कुराहरू नासिँदैछन्, हराउँदैछन्, तिनीहरूको संरक्षण गर्नको निम्ति यसले आधारहरू तयार गर्न मद्दत गर्छ।
लोकवार्ताले नेपाल जस्तो देशको पहिचान कसरी झल्काउँछ?
कुनै पनि देशको आफ्नो पहिचान भनेको चाहिँ ती देशवासीका व्यवहार, तिनका सांस्कृतिक मूल्य मान्यता र तिनीहरूको आफ्नो संस्कृति भएको हुनाले लोकवार्ता भनेको पनि संस्कृति नै हो। त्यसकारण लोकवार्ता जब अरू देशको लोकवार्तासँग हामी तुलना गर्छौँ, त्यो अवस्थामा चाहिँ एउटा देशको लोकवार्ताले आफ्नो सम्पूर्ण संस्कृतिलाई व्याख्या गरेको हुन्छ, त्यसले प्रतिबिम्बित गरेको हुन्छ, त्यसले देखाएको हुन्छ।
यो लोकवार्ताको विषयको अध्ययनको जरुरी किन त?
अब लोकवार्ता चाहिँ यस्तो विषय हो जसले आफ्नो पहिचान झल्काउने हुनाले र यसको माध्यमबाट लोक जीवनलाई देखाउन सकिने हुनाले यसको संरक्षण र यसको सम्वर्धनको निम्ति यसको अध्ययन अध्यापन चाहिँ आवश्यक छ र यसको अध्ययन र अनुसन्धान कार्यमा यसले ठुलो मद्दत गर्न सक्छ।
हुनुहुन्थ्यो प्राध्यापक डाक्टर चुडामणि बन्धु भेरी खबरसँग कुराकानी गर्दै।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरलाई व्यवस्थित नगर बनाउन, बजार क्षेत्रमा नमस्ते घर दैलो अभियान सञ्चालन, फुटपाथमा व्यवसाय गर्न नपाइने, निर्वाचनको मिति स्पष्ट रूपमा कानूनमै उल्लेख हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त यादवको भनाई, विद्युतीय निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले संघीय मन्त्रालयको संख्या 17 झारेको छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले अहिलेका 30 मन्त्रालयलाई घटाएर 17 मन्त्रालय बनाउने निर्णय गरेको छ। वातावरण मन्त्री लालबाबु पण्डितले अब 17 मन्त्रालय कायम भएसँगै मन्त्रीमण्डल 18 सदस्य हुने बताउनुभयो। संविधानमा नै बढीमा 25 मन्त्रालय मात्रै बनाउन पाइने उल्लेख छ भने कानूनविद काशीराज दाहाल नेतृत्वको समितिले भने 15 मन्त्रालय राख्न सुझाव दिएको छ। बैठकले प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ।
सरकारको नेतृत्व गरेको नेकपा एमाले आफ्नो भागमा परेको 10 जना मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले भूगोल, समावेशिता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो। बैठकले प्रधानमन्त्री परिषद विस्तार गर्ने क्रममा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा दिएको उहाँको भनाइ छ। बैठकले माओवादीसँग एकताका क्रममा यही फागुन 7 गते भएको 7 बुधे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदन समेत गरेको छ। बैठकले पार्टी एकीकरणमा रहेकाले पार्टीका विभिन्न जनवर्गीय संगठनका अधिवेशन र सम्मेलनको मिति तय भएको भए तत्काल स्थगित गर्ने निर्णय समेत गरेको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका 3 जनाले आफूहरूलाई सदस्य बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। देउवा सरकारले मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा रिट दायर गरेका हुन्। आफूहरूलाई विस्थापित गरी केपी शर्मा ओली सरकारले अरू 3 जनालाई सिफारिस गर्नु र राष्ट्रपतिले तत्कालै सिफारिस कार्यान्वयन गरेर संवैधानिक कार्य भएको भन्दै उनीहरूले देउवा सरकारले गरेको सिफारिस कार्यान्वयनको माग गरेका हुन्। रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओली शर्मा, संघीय संसद सचिवालय र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित सांसदहरू डाक्टर युवराज खतिवडा, विमला राई पौडेल र रामनारायण बिडारीलाई विपक्षी बनाइएको छ। उनीहरूले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म शपथ ग्रहण नगर्न, नगराउन अन्तिम आदेशको माग समेत गरेका छन्।
वर्षेनी बाढीबाट प्रभावित हुँदै बर्दियाका 2 नगरपालिकामा नेपाल बाढी प्रतिकार तथा पुनर्लाभ कार्यक्रम सुरु भएको छ। कारिदास नेपालले बाढीबाट अति प्रभावित गुलरिया नगरपालिकाको 2, 3, 4 र 11, बारबर्दिया नगरपालिकाको 4, 5, 8, 12 गरी 8 वडाका 13 क्लस्टरमा कार्यक्रम सुरु गरेको हो। कारिदास नेपाल बर्दियाका संयोजक खम्बसिंह बस्नेतले यो कार्यक्रम 10 महिना अर्थात 30 अगस्त 2018 सञ्चालन हुने बताउनुभयो। परियोजनाका अन्तर्गत तरकारी खेती तथा पशुपालन जस्ता आय आर्जनका कामका लागि 37,38,000 रुपियाँ बजेट विनियोजन भएको छ। कार्यक्रमबाट जोखिममा रहेका 2629 घरदुरीका परिवारमा भविष्यमा आउने विपदका लागि उत्पादनशील क्षमताको विकास समेत हुने संयोजक बस्नेतले बताउनुभयो। बाढी प्रभावित गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका बाढी पीडितहरूका लागि खानेपानी, सरसफाई, स्वस्थ सरसफ संरक्षण, आय आर्जन लगायतका कामहरू गरिने कार्यक्रममा जानकारी गराइएको छ।
हत्याको आरोपमा प्रहरीले बर्दियाको बारबर्दिया नगरपालिका 3 बेलका 1 किशोरलाई पक्राउ गरेको छ। प्रहरीले 17 वर्षीय श्यामलाल थारूले बहिनी 15 वर्षीय सावित्रीलाई फरुवा हानी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको हो। श्यामलालले फरुवालाई हिर्काउँदा घाइते भएका सावित्रीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी युवराज खड्काले बताउनुभयो।
मध्यपश्चिम क्षेत्रका दैलेख, बाँके, बर्दिया र दाङ सहित देशभरका 24 जिल्लामा आजदेखि 3 दिनसम्म हात्तीपाइले रोग विरोधको औषधि खुवाइँदैछ। मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले अनिवार्य रूपमा हात्तीपाइले रोग विरोधको औषधि खान खुवाउन सम्बन्धित सबैमा अपिल गरेको छ। यो औषधि सेवनपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने समस्या हुन सक्ने पनि चिकित्सकहरूले बताएका छन्। यदि औषधि सेवन पश्चात लामो समयसम्म यस्तो समस्या आएछ भने चिकित्सकको सल्लाहमा अस्पतालमा जान पनि आग्रह गरेका छन्। 2 वर्ष नपुगेका बालबालिकाहरू, गर्भवती र 7 दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटु रोगी, कलेजो, मृगौला र दीर्घरोगी बिरामीले भने यस्तो औषधि सेवन गर्न नहुने उनीहरूको भनाइ छ। यस्तै हात्तीपाइलेको औषधि खाली पेटमा पनि खान नहुने चिकित्सकहरूले बताएका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले 24 जिल्लाका 91,54,000 औषधि खुवाउने भन्दै 38,35,00,000 रुपियाँ रकम छुट्याएको छ। मसिन धागो आकारको जुगा जस्तै परजीवीले संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाइले रोगको लक्षण देखिएपछि निको पार्न नसकिने महाशाखाको भनाइ छ। सन् 2020सम्ममा विश्वभरि नै हात्तीपाइले रोग विरोधको औषधि खुवाएर हात्तीपाइले रोग हटाउने योजना बनाइएको छ।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भनी अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा लागौ सोझो केही खेल खबरतिर। विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बन्दै विश्वकपको छनौट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शिर उच्च बनाएको भन्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही 3,00,000 रुपियाँसहित सम्मान गरेको हो। हिजो बाउलटारमा आयोजित कार्यक्रममा विश्वकप छनौट प्रतियोगिता खेल्न आज जिम्बाब्वे जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई समेत गर्नुभएको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मदिनको केक काटेर सुरुमा कप्तान पारस खड्कालाई खुवाउनु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान खड्काले सम्पूर्ण खेलाडीहरूको तर्फबाट जन्मदिनको शुभकामना दिँदै नेपाल विश्वकप छनौटमा पुगेसँगै क्रिकेटको माहौल तातेको भन्दै राज्यले पनि खेलमा लगानी गर्ने बेला आएको बताउनु भएको छ। खेलाडी कुनै पार्टीको नहुने भन्दै उहाँले ओली सरकारको 5 वर्ष कार्यकालमा क्रिकेट र फुटबल रङ्गशाला बन्ने अपेक्षा गरेको बताउनु भएको छ।
विश्वकप छनौट खेल्न जिम्बाब्वे उड्ने तयारीमा रहेको नेपालीले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ। पारस खड्गाको कप्तानीमा रहेको नेपाली टोली आज जिम्बाब्वे जाँदैछ। 2 अभ्यास खेलपछि फागुन 20 घरेलु टोली विरुद्ध खेल्दै प्रतियोगिताको सुरु गर्ने नेपाल रहेको समूह बीमा अफगानिस्तान, हङकङ र स्कटल्याण्ड पनि रहेका छन्। प्रशिक्षक जगत टमटाले विश्वकप छनौटमा नेपालको लक्ष्य सुपर सिक्समा भएको बताउनु भएको छ। हरेक समूहका 3 शीर्ष टोली सुपर सिक्समा पुग्नेछन्। यदि नेपालले सुपर सिक्समा स्थान बनाउन सक्यो भने समूह एबाट आउने टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। समूह एमा वेस्ट इन्डिज, आइसल्यान्ड, नेदरल्यान्ड र पपुवा न्युगिनी र युएई छन्।
र कैलालीको ढनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमी फाइनलमा पुग्ने 4 टोलीको टुङ्गो लागेको छ। हिजो भएको खेलमा पूर्वाञ्चलले मध्य पश्चिमाञ्चललाई हराउँदै सेमी फाइनल पुग्ने अन्तिम टोलीका रूपमा आफूलाई दर्ता गरेको हो। यस्तै हिजो भएको अर्को खेलमा भने मध्यमाञ्चलले घरेलु सुदूरपश्चिमलाई हराउँदै समूह विजेता बनेको छ भने सुदूरपश्चिम उपविजेताका रूपमा अन्तिम 4 प्रवेश गरेको छ। यस्तै विभागीय टोली एपिफले पनि सेमी फाइनलको यात्रा तय गरिसकेको छ। प्रतियोगिताको विजेताले भने 5,00,000 र उपविजेताले 2,00,000 रुपियाँ पुरस्कार हात पार्ने भएका छन्।
प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आर्मी र पश्चिमाञ्चल बीच प्रतिस्पर्धा हुने भएको छ। लगनखेल स्थित आर्मीको खेलकुद प्रशिक्षण केन्द्रमा भएको सेमी फाइनलमा आयोजक आर्मीले नेपाल पुलिस क्लबलाई 3-0 सोझो सेटमा हरायो। अर्को सेमी फाइनलमा पश्चिमाञ्चलले उपाधिको दावेदार एपिएफलाई 3-2 सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो। पश्चिमाञ्चलले पनि पहिलो सेट 20-25 गुमाए पनि दोस्रो सेट 28-26 र तेस्रो सेट पनि 25-23 जित्यो। चौथो सेट 24-26 गुमाए पनि पश्चिमाञ्चलले 5 तथा अन्तिम सेटमा पश्चिमाञ्चलले 18-16 जित निकाल्यो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वीरेन्द्रनगरलाई व्यवस्थित नगर बनाउन बजार क्षेत्रमा नमस्ते घर दैलो अभियान सञ्चालन, फुटपाथमा व्यवसाय गर्न नपाइने।
सरकारले संघीय मन्त्रालयको संख्या 17 झार्यो, एमालेका मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई।
निर्वाचनको मिति स्पष्ट रूपमा कानूनमै उल्लेख हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त यादवको भनाई, विद्युतीय निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड।
र विश्वकप छनौट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले नगद सहित पुरस्कार सहित सम्मान गरियो। प्रधानमन्त्री कप महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा। हवस् त बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै विश्वबन्धु रोकाई र डिलु रावत पनि विदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।